आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
शक्तिमान परमेश्वर हूँ, बाहेक अरु कुनै ईश्वर छैन, बाहेक अरु कुनै ईश्वर छैन। स्वर्ग मेरो सिंहासन हो, पृथ्वी पाहुदान, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी पाहुदान। पुस्ता मरन्छ मेरा महान वचन, सर्वशक्तिमान परमेश्वर। दिहातर महिमा ती सब मेरे हुन, धन दौलत इज्जत माना आकाश पृथ्वी मेरे हुन। ओ सुना चा दिहातर महिमा ती सब मेरे हुन, धन दौलत इज्जत माना आकाश पृथ्वी मेरे हुन। यदि तिमीले मेरा वचनहरूमा सधैँ हिँड्यौ भने, महिमाको सम्पत्तिले तिमीलाई नियुक्त गर्नेछु, महिमाको सम्पत्तिले तिमीलाई नियुक्त गर्नेछु। सर्वशक्तिमानमा परमेश्वर सख्या खुबलाई जुन आशिष मैले दिए, निश्चय नै तिमलाई पनि त्यही आशिष दिनेछु। अब्रामे सख्या खुबलाई जुन आशिष मैले दिए, निश्चय नै तिमलाई पनि त्यही आशिष दिनेछु। यदि तिमीले प्राणात्मासरीले आज्ञा मान्यौ भने, अनन्त धार्मिकताको मुकुटी मिलाइदिनेछु, अनन्त धार्मिकताको मुकुटी मिलाइदिनेछु। सर्वशक्तिमान म परमेश्वर हुँ, म बाहेक अरु कुनै ईश्वर छैन, म बाहेक अरु कुनै ईश्वर छैन। स्वर्ग मेरो सिंहासन हो, पृथ्वी पाहुदान, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी पाहुदान। पुस्तो पुस्ता मरन्छ मेरा महान वचन सर्वशक्तिमान परमेश्वर
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ नमस्कार अनि जय मसीह प्रिय श्रोता मित्रहरू आजको यो पवित्र धर्मशास्त्र बाइबल अध्ययन कार्यक्रममा तपाईहरूलाई फेरि पनि स्वागत छ र पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी गन्ती 23 अध्यायदेखि 25 अध्यायसम्म देख्नेछौ गन्ती 23 अध्यायको मुख्य कुरा हो मुख्य विषय हो बालामको त्रुटि जुन परमेश्वरको धार्मिकताको अनभिज्ञता वा अजान वा अज्ञान हो यहाँ अति नै प्रभावित दृश्य छ बालम अहिले मोआबको राजा बालक कहाँ आएका छन् बालकले बालमलाई बाल देवताको उच्च स्थान वा डाँडामा लाँदछन् जहाँबाट तल उसले इसरायलीहरूको शिविर देख्न सक्छन् वास्तविक तथ्य यो हो कि बालक बालमको कुनै अगनबाड़ीहरूदेखि सन्तुष्ट छैन त्यसकारण तिनले उसलाई चार बेग्ला बेग्लै उच्च स्थानमा डाँडाहरूमा लाँदछन् जहाँबाट इसरायलहरूको शिविर चारै दिशा देख्न सकिन्थ्यो त सबभन्दा पहिले हामी देख्छौ पहिलो अगमबाड़ी याद राख्नुहोस् बालकले बालमलाई बाल देवताको उच्च स्थानमा लगे त्यहाँ तिनीहरूले होम बलि चढाए र त्यहाँ परमप्रभुले बालमको मुखमा सन्देश रूपी वचन लगाइदिनुभयो गन्ती 23 अध्याय 7 22 पदमा भनिएको छ तब बालमले यसरी आफ्नो ईश्वरवाणी दिए आउनुहोस् मेरो निम्ति याकुबलाई सराप्नुहोस् आउनुहोस् इसरायललाई धम्की दिनुहोस् भनी मोआबका राजा बालकले मलाई आरामबाट पूर्वका डाँडाहरूदेखि ल्याए परमेश्वरले नै नसराप्नु भएकाहरूलाई मैले कसरी सराप्नु परमप्रभुले नै धम्की नदिनु भएकाहरूलाई मैले कसरी धम्की दिनु चट्टानहरूका टुप्पाबाट म तिनीहरूलाई देख्दछु र डाँडाहरूबाट म तिनीहरूलाई हेर्दछु हेर त्यो त एक्लै बस्ने जाति हो जसले अरू जातिहरूको बीचमा आफैलाई गन्दैन याकुबको धुलो कसले गर्न सक्छ अथवा इसरायलको चौथो हिस्सोको गन्ती पनि कसले गर्न सक्ने मेरो मृत्यु धर्मात्माको जस्तो होस् र मेरो अन्त तिनैको जस्तो होस् तब बालकले बालमलाई भने तपाईँले मलाई के गर्नुभयो मेरो शत्रुहरूलाई श्राप दिनलाई मैले तपाईँलाई यहाँ ल्याए तर तपाईँले त तिनीहरूलाई उल्टा आशिष पो दिनुभयो तिनले जवाबमा भने परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्नु पर्दैन र मित्र यहाँ हामीसँग इसरायलका जातिहरूको बारेमा अति नै उल्लेखनीय पहिलो अगमबाड़ी छ यो सन्देश वास्तवमा बालकले बालमबाट सुन्न चाहँदैन बालक यस अगमबाड़ीबाट सन्तुष्ट भएनन् त्यसकारण बालकले बालमलाई अर्को अग्लो डाँडामा लगे जहाँबाट तल बेसीमा शिविर बनाएर बसेका इसरायलीहरूलाई देख्न सक्थे र त्यहाँबाट श्राप दिएको चाहन्थे अब बालमबाट सन्देश यस प्रकारले निस्किआउँछ यसपछि दोस्रो अगमबाड़ी देख्छौ बालकले बालमलाई पिस्गाको चुचुरामा लगेर त्यहाँ तिनीहरूले होम बलि चढाए तिनीहरूले त्यहाँबाट इसरायलीहरूलाई तल देख्न सके अनि फेरि परमप्रभु बालमको मुखबाट बोल्नुभयो 18-24 पद तब बालमले यसरी आफ्नो ईश्वरवाणी दिए ए बालक उठेर सुन ए सिपुरको छोरा मेरो कुरामा कान थाप परमेश्वर ढाट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न उहाँले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पूरा गर्नुहुन्न र हेर मैले त आशिष दिने आज्ञा पाएको छु उहाँले आशिष दिनुभएको छ र म त्यसलाई उल्टाउन सक्दिन याकुबमा दुर्भाग्य देखिएको छैन इसरायलमा विपद देखिएको छैन परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूका साथ हुनुहुन्छ र राजाको जय ध्वनि तिनीहरूको बीचमा छ परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनु भएको छ तिनीहरूको बल जंगली साँडेको जस्तो छ निश्चय नै याकुबलाई लाग्ने कुनै टुनामुना छँदै छैन इसरायलको विरूद्धमा कुनै जोखना छैन परमेश्वरले कस्तो विचित्रको कार्य गर्नुभएको छ भनी याकुब र इसरायलको विषयमा अब भनिनेछ हेर त्यो जाति सिंहनी झै उठ्छ झम्टन लागेका सिंह जस्तै त्यो जुरुक्क उठ्छ जसले सिकार नखाउँजेल र सिकारको रगत नपिउँजेल आराम गर्ने छैन मित्र, इसरायलीहरूलाई श्राप दिनको सट्टामा बालम वास्तवमा फेरि तिनीहरूलाई आशिष दिए। परमेश्वरले यो स्पष्ट पार्नुहुन्छ कि तिनले इसरायलीहरूलाई श्राप दिनु हुँदैन। यसपछि निम्न पदहरूमा बालमको त्रुटि हामी देख्छौ। अहिले हामी देख्छौ बालम के गरिरहेका छन्। तिनले आफ्नै तर्क वा निर्णयमा पुग्ने विधि र बुद्धिसंगतको प्रयोग गर्दछन् र निष्कर्षमा आउँदछन् कि परमेश्वरले इसरायलको निन्दा गर्नै पर्छ। इसरायलीहरूका शिविरमा दुष्टता वा खराबी थियो, त्यहाँ पाप थियो, तिनीहरू अति नै नराम्रो किसिमले पतित भएका थिए। हामीले अगाडिका अध्यायहरूमा देखिसकेका छौं कि पित्तलको साँपको घटना र त्यहाँ मानिसहरूले आफूले गरेका पापहरूको स्वीकार गरे। त्यसकारण बालम यो स्वाभाविक निर्णयमा आए। परमेश्वरले इसरायलीहरूको आफ्नो पापहरूको कारणले दण्ड दिनै पर्दछ। शारीरिक मानिसले सधैँ निष्कर्ष निकाल्दछ कि परमेश्वर इसरायललाई दण्ड दिनै पर्छ तिनीहरूको पापको कारणले गर्दा। यसरी परमेश्वरले हरेक व्यक्ति विशेष पापीलाई दण्ड दिनै पर्छ। धेरैपल्ट मैले यो प्रश्न मानिसहरूबाट सुनेको छु, कसरी परमेश्वरले दाउदलाई आफ्नो हृदय अनुसारको मानिस भन्न सक्नुभयो। अमित्र, मानव धार्मिकता भन्दा त्यहाँ उच्च र उत्तम धार्मिकता छ र त्यो ख्रिष्टको धार्मिकता हो। रोमी 8:31-34 पदले भन्छ, अब हामीले यी कुरालाई के भनौं, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्ध को खड़ा हुन सक्छ। जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनुभयो, उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैमा कसरी दिनु हुँदैन र परमेश्वरका चुनिएकाहरूको विरूद्धमा कसले अभियोग लाउन सक्छ। धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो। ख्रिस्ट येशु जो मर्नुभयो र मुर्दाबाट ब्योतर्नु पनि भयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र जसले हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। परमेश्वरले पापीहरूलाई दण्ड इन्साफ गर्नुहुन्न किनभने ख्रिस्ट येशुमा पहिल्यै उसलाई इन्साफ गर्नुभएको छ। जब तिनी ख्रिस्टमा विश्वासद्वारा परमेश्वर कहाँ आउँदछन् संसारले त्यो बुझ्न सक्दैनन्। वृद्ध बालमले त्यो बुझ्न सकेनन्। उसले सोचे कि परमेश्वरले इसरायललाई पनि दण्ड दिनै पर्छ। तिनले अंकित गरे कि यदि परमेश्वरले इसरायललाई दण्ड दिनु भए उही समयमा तिनले बालक राजाबाट पनि बक्सिस पाउनेछन्। तिनले सोचे कि परमेश्वरले इसरायललाई निन्दा गर्नुहुनेछ अनि यसको परिणाम स्वरूप तिनले थुप्रै बक्सिस र इनामहरू पाउनेछन्। बालमले परमेश्वरको धार्मिकता बुझेनन्। तिनले बुझेनन् कि इसरायलीहरू जस्तै विश्वास गर्ने पापीहरू परमेश्वरको निन्दा र दण्ड मुनि आउन सक्दैनन्। जब विश्वासीहरूले पाप गर्दछन् तिनी परमेश्वरको ताडनाको वा अनुशासन गर्ने हात मुनिहरू पर्दछन्, परमेश्वरको निन्दा मुनि होइन। फेरि बालक सन्तुष्ट भएनन्। तिनले बालमलाई अर्को डाँडा पियोरको चुचुरामा लाँदछन् जहाँबाट इसरायलीहरूको शिविरलाई देख्न सकिन्थ्यो ताकि बालमले तिनीहरूलाई श्राप दिउन्। आउनुहोस् 24 अध्यायतिर पनि हामी लागौं। बालमको कथा निरन्तर रूपमा अगाडिका अध्यायबाट जारी रहन्छ। बालमको तेस्रो अगमबाडी देख्छौ, 24:1-2। इसरायलीहरूलाई आशिष दिने परमप्रभुको इच्छा छ भने जब बालमले देखे तब तिनी अरू बेला जस्तै टुनामुना गर्न गएनन् तर तिनी आफ्नो मुख उजाड स्थानतिर फर्काए। तब जब बालमले आफ्ना आँखा उचालेर हेरे र इसरायलीहरूले आफ्नो कुल कुल गरी बसेका तिनले देखे तब परमेश्वरको आत्मा तिनीमाथि आउनुभयो। मित्र, यहाँ केही कुरा छ जुनले हामीलाई अचम्ममा छोड्दछ, अचम्म पारिदिन्छ। यस मानिसमाथि परमेश्वरको आत्मा उत्रिआयो। यस व्यक्तिको अगमबाडीको सुन्नुहोस् 3:9। अनि तिनले आफ्नो ईश्वरवाणी दिए, बौरको छोरा बालमले भन्छ, जुन मानिसको आँखा खुला छ त्यसको बाणी परमेश्वर वचन सुनेले यसो भन्छ, जसले सर्वशक्तिमानबाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत गर्दछ र जसका आँखा खोलिएका छन्, हे याकुब तिम्रा पालहरू, हे इसरायल तिम्रा वासस्थानहरू कति राम्रा, ती उपत्यका झैं फैलिएका छन्, खोलाका किनारका बगैँचा झैं परमप्रभुले रोप्नुभएका एलवाहहरू जस्ता, पानी निरका देवदारहरू जस्ता फैलिएका छन्। तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ अनि तिनको बिउले प्रचुर पानी पाउनेछ। तिनीहरूका राजा अगाग भन्दा पनि महान हुनेछन् अनि तिनीहरूको राज्य समृद्ध बनाइनेछन्। परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो। तिनीहरूको शक्ति जंगली साँडेको जस्तै छ। तिनीहरूको आफ्ना विरोधी जातिहरूलाई निल्नेछन् र उनीहरूको हड्डी चुर पारेर फोड्नेछन्। आफ्ना बाणहरूले उनीहरूलाई छेडेर मार्नेछन्। तिनीहरू सिंह झैं लेटिरहन्छन् अनि सिंहनी झैं तिनीहरूलाई कसले उठाउने। तिमीहरूलाई आशिष दिने हरेक आशिषित होस्, तिमीहरूलाई श्राप दिने हरेक श्रापित होस्। मित्र, इसरायलका शिविरमा पाप थियो तर परमेश्वरले त्यससँग व्यवहार गर्नुभएको थियो। पापहरूको क्षमा गरिसकिएको थियो। परमेश्वरले कसैलाई पनि बाहिरबाट तिनीहरूको विरूद्ध अभियोग र दोष ल्याउन अनुमति दिइरहनु भएको छैन। बालामले गर्न सक्ने नै इसरायलीहरूलाई आशिष दिनु र तिनीहरूको प्रशंसा गर्नु हो। त्यसरी नै आज शैतानले परमेश्वरका चुनिएको विरूद्धमा अभियोग लगाउन सक्दैन। रोमी 8:33-34 पदले भन्छ, परमेश्वरका चुनिएको विरूद्धमा कसले अभियोग लगाउन सक्छ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो? ख्रिस्ट येशू जो मर्नुभयो र पुनः मुर्दाबाट ब्युतनु पनि भयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र जसले हाम्रो निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। मित्र, कसैले पनि परमेश्वरका चुनिएकाहरूलाई आरोप लगाउनु सक्दैन। परमेश्वरले पहिले धार्मिक रूपमा घोषणा गरिसक्नु भएको छ। 10-14 पदमा भनिएको छ, पद 10-14 पदमा, तब बालकलाई बालमसित रिस उठ्यो। उनले जोडले आफ्ना हात ठटाएर बालमलाई भने, मेरा शत्रुहरूलाई श्राप दिनलाई मैले तपाईँलाई डाकेथे, तर हेर्नुहोस्, तपाईँले 3 पल्ट तिनीहरूलाई आशिष दिनुभयो। यसकारण अब तपाईँ आफ्नो ठाउँमा फर्किहाल्नु। तपाईँले ठूलो सम्मान दिन मैले विचार गरेको थिएँ, तर परमप्रभुले तपाईँलाई सम्मान प्राप्त गर्नदेखि रोक्नु भएको रहेछ। बालमले बालकलाई भने, तपाईँले मौका पठाउनुभएका दूतहरूलाई मैले भनेकै थिइनँ र? बालकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल दिए पनि परमप्रभुको वचन नागेर मेरो आफ्नो खुशीले असल वा खराब गर्न सक्दिन। परमप्रभुले मलाई जे भन्नुहुन्छ त्यही म बोल्दछु। जब म आफ्ना मानिसहरूका जान्छु, तर इसरायलीहरूले तपाईँका मानिसहरूलाई पछि के गर्नेछन् त्यो म तपाईँलाई बताउँछु। निश्चय नै बालक रिसाए। बालमले उसलाई स्मरण दिलाउँछन् कि परमप्रभुको आज्ञा भन्दा पर अरू केही कुराको अगमबाडी गर्न सक्दैनन्। यसपछि बालमको चौथो अगमबाडी देख्छौं, 15-16 पदमा, तब तिनले यसरी आफ्नो ईश्वर वाणी दिए। बरको छोरा बालम भन्छ, जुन मानिसको आँखा खुला छ त्यसको वाणी। परमप्रभुका वचन सुन्नेले यसो भन्छ, जसले सर्वोच्चको ज्ञान जानेको, जसले सर्वशक्तिमानबाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत गर्दछ र जसका आँखा खोलिएका छन्, म उहाँलाई देख्छु तर अहिले त होइन, म उहाँलाई हेर्छु तर नजिकै त होइन। याकुबबाट एउटा तारा उदय हुनेछ र इसरायलबाट एउटा राजदण्ड उठ्नेछ। उहाँले मुआबका टाउको किच्याउन हुनेछ अनि सेतका सन्तानहरूलाई ध्वंस पार्नुहुनेछ। एदोम पराजित हुनेछ र त्यसको शत्रु शेर पनि पराजित हुनेछ, तर इसरायल चाहिँ बलियो हुनेछ। याकुबबाट एउटा शासक उत्पन्न हुनेछ र शहरका बाँचेकाहरूलाई नाश गर्नेछ। मित्र, के तपाईँ कहिले यो सोचेर छक्कै पर्नु भएको छ कि कहाँ ज्योतिषीहरूले ताराको लागि हेर्न सके त? कसरी तिनीहरूले इसरायलका वा इसरायलमा जन्मनु हुने राजाको संकेत गर्ने तारासँग सम्बन्ध गरे वा मिले? किन तिनीहरूले त्यति लामो यात्रा गरी यरुसलेममा गए? यो अगमबाडी दिइसकेको करिब 1500 वर्षपछि पूर्वबाट थुप्रै ज्योतिषीहरू आएथे येशु ख्रिष्टको जन्मको बेलामा। यो स्पष्ट छ कि बालमको यो अगमबाडी स्मृतिमा राखिए, जबकि बालमलाई पूर्वका महान विशिष्ट सुप्रसिद्ध अगमवक्ताको रूपमा विचार गरिएकोले गर्दा ज्योतिषीहरूले उसको अगमबाडीको जानेका थिए। जब तिनीहरूले अति नै उल्लेखनीय ताराको देखे, तिनीहरूले बालमले भनेका अगमबाडीको याद गरे। याकुबबाट एउटा तारा उदय हुनेछ, इसरायलबाट एउटा राजदण्ड उठ्नेछ। जब त्यो ज्योतिषीहरू यरुसलेममा आए, तिनीहरूको प्रश्न थियो, मत्ती 2:2 पदमा, यहुदाका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वतिर देख्यौं र दर्शन गर्न आएका छौं। मित्र, साँची नै यो वृद्ध बालमको अगमबाडीमा ख्रिसमसको बडा दिनको कथाको पत्ता लगाउने कुरा अति नै चाखलाग्दो छ। अहिले बालमले इसरायलका वरिपरिको राष्ट्रहरूको बारेमा अगमबाडी गरे, 20-24 पद, तब तिनले अमालेकीहरूतिर हेरेर आफ्नो ईश्वरवाणी दिए। सबै जातिहरूमा अमालेक पहिलो थियो, तर विनाश नै त्यसको अन्त हुनेछ। अनि तिनले केनीहरूलाई हेरेर आफ्नो ईश्वरवाणी दिए, तिमीहरूको बस्ने ठाउँ सुरक्षित छ र तिमीहरूको गुण चट्टानमा बसालिएको छ, तर तिमी केनीहरू ध्वंस पारिनेछौ जब असुरले तिमीहरूलाई कैद गरेर लैजानेछ। फेरि तिनले आफ्नो ईश्वरवाणी दिए, हाय परमेश्वरले यसो गर्नुहुँदो को बाँच्न सक्छ, यसो गर्नुहुँदा को बाँच्न सक्छ कि तिमको किनारबाट जहाजहरू आउनेछन् र उनीहरूले असुर र एबेरलाई कष्ट दिनेछन्, तर तिनीहरू पनि नष्ट हुनेछन्। तिनले निश्चय नै आफ्नो अगमबाडीले बालक राजालाई सन्तुष्ट तुल्याउन सकेनन् र 25 पदमा भनिएको छ, तब बालम उठेर आफ्नो घरमा फर्के र बालक पनि आफ्नो बाटो लागे। मित्र, बालमको बारेमा यो अति नै अनौठो कथन हो। तिनी उठेर आफ्नो घरमा फर्के। यसपछि हामी 25 अध्यायतिर पनि लागौं। यस अध्यायमा हामी देख्छौं कि अति नै चलाक र शैतानिक कुराहरू जुन यस मानिस बालामले गरे। हामीले दोस्रो पत्रुस दुईको पन्ध्र पदमा बालामको मार्गको देख्दछौ जुन लालचको मार्ग हो। तिनी धन र पैसाको पछि थिए र तिनले आफ्नो सिद्धान्तको त्यसको निम्ति बलिदान गर्न इच्छुक भए। त्यसपछि यहुदाको पुस्तकमा हामी बालामको त्रुटिको देख्छौ। तिनको त्रुटि चाहिँ तिनी यस तथ्यमा होसियार थिएनन् कि परमेश्वर उहाँसँग विश्वास गर्ने पापीहरूलाई धार्मिक घोषणा गर्न सक्नुहुन्छ। अहिले हामी प्रकाशको पुस्तकमा बालामको शिक्षाको देख्छौ, साह्रै नराम्रो घृणित कुरा जुन यस मानिसले सिकाए। प्रकाश दुई अध्याय चौध पदले भन्छ, तर तिमीहरूको विरूद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमी कहाँ त्यहाँ बालामको शिक्षा ग्रहण गर्ने कोही दुई छन् जसले इसरायलीहरूको सामने ठेस लाग्ने छेउको राखिदिनलाई मूर्तिलाई चढाएका कुराहरू खान र व्यभिचार गर्न बालकलाई सिकाएको थियो। जब बालकले देखे कि तिनले इसरायलीहरूलाई श्राप दिन सक्दैनन्, तिनले बालकलाई कसरी यी इसरायलीहरूलाई भ्रष्ट गर्नु त्यो कुरा सिकाए। किनकि बालक यी मानिसहरूसँग युद्ध गर्न नसकेकोले गर्दा बालामले उसलाई तिनीहरूसँग घनिष्ठ सम्बन्ध राख्न र भित्रैबाट तिनीहरूलाई भ्रष्ट गर्न सिकाए। त सबभन्दा पहिले अध्याय पच्चीसको मुख्य कुरा देख्छौ, बालकको शिक्षा। पच्चीस अध्याय एकदेखि तीन पदमा भनिएको छ, इसरायलीहरू सितिममा हुँदा मानिसहरूले मुआबका छोरीहरूसँग व्यभिचार गर्न लागे। तिनीहरूले यी मानिसहरूलाई तिनका देवहरूका बलिदानमा निम्तो दिए र यी मानिसहरूले खाएर तिनका देवहरूलाई दण्डवत गरे। यसरी इसरायलीहरू पोरको बाल देवलाई पुज्न लागे अनि इसरायलीहरूसित परमप्रभु रिसाउनु भयो। हेर्नुहोस् त के भयो, बालामले इसरायलीहरूलाई श्राप दिन सकेनन्, तर बालकलाई के गर्नुपर्छ त्यसको सल्लाह राय दिए। इसरायलीहरूको परमेश्वरबाट टाढा गराउनलाई तिनीहरू इसरायलीहरूसँग मिल्नु, तिनीहरूसँग अन्तर्विवाह गर्नु र तिनीहरूलाई प्रतिमा पूजाको परिचय गराउनु पर्दथ्यो। मलाई लाग्छ तिनीहरूले इसरायलीहरूलाई त्यति धेरै आफ्नो विश्वासमा, आफ्नो धर्ममा अडिग रहने आत्मिक वा साँगुरो विचार नहुनलाई भने। तिनीहरूले इसरायलीहरूलाई आफूसँग सम्बन्ध राख्न, सम्झौता गर्न र आफूसँग आफ्नो देवहरूको आराधना गर्न जिद्दी गरी बोलाए, तर तिनीहरू चाहिँ इसरायलीहरूसँग आराधना गर्न वा पूजा गर्न आएनन्। बालामले जानेका थिए कि उसको गलत शिक्षाद्वारा बालकले इसरायलीहरूलाई आफ्नो फन्दामा पारी फसाउन सक्छन् वा इसरायलीहरूलाई आफ्नै जीवन ढाँचामा आकर्षण गर्न सक्छन्, अनि बिल्कुल त्यही नै त्यहाँ भएको थियो। इसरायलीहरूले मुआबी स्त्रीहरूसँग गलत सम्बन्ध राखे, तिनीहरूका देवहरूका दण्डवत गरे र पूजन लागे। मित्र, यो कुरा याद राखौं कि संसार र संसारमा कुराहरू अति नै आकर्षण छन्, तर याद राखौं हामी विश्वासीहरू यो संसारको होइनौ। हामीले जान्नु पर्दछ कि हामी को हौं र हामी कसलाई पुज्छौं। अहिले परमेश्वर यी इसरायलीहरूको गलत कार्यको निम्ति दण्ड दिनुहुन्छ। पद चार र पाँचमा भनिएको छ, परमप्रभुले मूसालाई भन्नुभयो, यी मानिसहरूका सबै नायकहरूलाई लिएर मार र परमप्रभुकै सामुने चर्को घाममा राखिदे कि परमप्रभुको भयानक क्रोध इसरायलीहरूबाट हटोस्। मूसाले इसरायलका न्यायकर्ताहरूलाई भने, तिमीहरू हरेकले पोरको बाल देवलाई पुज्ने सबै मानिसहरूलाई मार्नुपर्छ। यो कठोर चिडफाड हो, तपाईँलाई थाहा छ किन? किनभने यो रोग अति नै घातक रोग थियो। यसले कुनै मानिसलाई परमेश्वरबाट अलग गराएर नरकमा पठाउने थियो। यसकारण परमेश्वर इसरायल राष्ट्रलाई बचाउन कृपाको काम गरिरहनु भएको छ। पद छदेखि नौ, इसरायलीहरू भेट हुने पालको ढोकामा रोइरहेका थिए। त्यस बेला एउटा इसरायलीले मोसा र इसरायली समुदायका सामुने आफ्नो परिवारमा एउटी मिद्यानी आइमाईलाई ल्यायो। जब एलाजारको छोरा हारूनका नाति पिनहासले त्यो देखे, तब तिनले समुदायको मध्यबाट उठेर आफ्नो हातमा एउटा भाला लिएर त्यस इसरायलीको पछाडिबाट पालभित्र गएर त्यस इसरायली र त्यस आइमाई दुवैलाई वारपार छेडिदियो। त्यसपछि इसरायलीहरूबाट त्यो विपत्ति हट्यो, तर विपत्तिमा मर्नेहरू 24,000 थिए। मित्र, देख्नुभयो, यही नै तरिकामा बालामले इसरायलीहरूलाई श्राप दिन सक्थे। यो नै बालामले शिक्षा दिने कुरा थियो र बालामको शिक्षा थियो। हाम्रा प्रभुले प्रकाशमा भन्नुहुन्छ, त्यही शिक्षा चर्च वा मण्डलीमा प्रवेश गर्यो, अनि हाम्रो चर्चमा पनि आज धेरै त्यो कुरा हामी धेरै चर्चमा सत्य भएको देख्छौ। मेरो विचार यो हो कि परमेश्वरका जनहरूलाई वा परमेश्वरको कामलाई वा परमेश्वरको कलिसियालाई बाहिरबाट शत्रुले आघात पुर्याउन सक्दैनन्। कलिसिया बाहिरबाट त्यति धेरै हानि गरिएको छैन। पर्गामसको मण्डलीलाई हाम्रो प्रभुले भन्नुभयो, प्रकाश दुई अध्याय चौध पदमा, तर तिमीहरूका विरूद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमी कहाँ त्यहाँ बालामको शिक्षा ग्रहण गर्ने कोही कोही छन् जसले इसरायलीहरूको सामने ठेस लाग्ने ठेउको राखी दिनलाई प्रतिमालाई चढ़ाएका कुराहरू खान र व्यभिचार गर्न बालकलाई सिकाएको थियो। यो बालमको शिक्षा हो। प्राचीन मण्डलीको इतिहासमा पर्गामसले चर्च र संसारको एकताको सूचित गर्दथ्यो। त्यहाँ संसार बाढ़ जस्तै आयो र पर्गामसको मण्डलीमा शैतान संलग्न भयो। यो बाहिरबाट सतावट थिएन, त मण्डलीभित्र बालमको शिक्षा थियो जुनले मण्डलीलाई आघात पुर्याउँथ्यो। मित्र, तपाईँले कहिल्यै सोच्नु भएको छ कि प्रभु येशु आफ्नैहरूलाई आफ्नै मित्रहरूबाट विश्वासघात गरिनुभयो? विश्वासघात गर्न रोमी सिपाहीहरू थिएनन्, तर उहाँको आफ्नै एक चेलाले विश्वासघात गर्यो। उहाँको आफ्नै जाति र राष्ट्र उहाँको विरूद्धमा खनिए र येशुलाई रोमीहरू कहाँ क्रूसमा टाँग्न दिए। येशु सधैँ आफ्नैहरू भित्रबाट विश्वासघात गरिनुभयो, अनि आज पनि यो सत्य छ। त्यही नै बालमको शिक्षा हो र यो अति नै घृणित निन्दित शिक्षा हो। अहिले पुजारी पदको करार र हारूनको लागि इलियजरको छोरा पिनहासलाई दिइन्दछ। परमप्रभु मोसालाई मिद्यानीहरूलाई सताएर मार्न भन्नुभयो, अनि यसले यो अध्यायको पद 16 18 भनिएको छ। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, मिद्यानीहरूलाई सताएर मार, किनभने उनीहरूले पनि तिमीहरूलाई सताए र पोरमा छल गरी पूजाआजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कुजबी पोरको विपत्तिको दिनमा मारेकी थिइन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, ईपीसी 25 61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, ईपीसी 25 61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4 35 6 79, 98 4 7 0 3 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।